अतिथि देवो भव।
नमस्कार, अतिथि देवो भवमा यहाँलाई हार्दिक स्वागत छ। म श्रीधर उपाध्याय। हजारौँ वर्ष पुरानो भएर पनि झरनाको पानी नित्य र नयाँ हुन्छ, न कहिल्यै सुक्छ न कहिल्यै रोकिन्छ। बरुसमा नयाँ सङ्गीत र नयाँ नृत्य थपिएको हुन्छ। जसको जीवनको कथा कहिल्यै पुरानो हुँदैन, सधैँ नयाँ लाग्छ। सङ्घर्षको यात्रामा निस्किएकाहरूका लागि यस्तै प्रेरणादायी अतिथि आजको कार्यक्रममा हुनुहुन्छ। जीवनका हाँसो आँसु दर्द पीडा अनि मनका भावनाहरूलाई आफ्नो मधुर स्वरबाट गाउन सिपालु राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा वर्तमान समितिका संरक्षक अमर बिरही गुरुङ आजको अतिथि हुनुहुन्छ। कार्यक्रम अतिथि देवो भवमा यहाँलाई हार्दिक स्वागत छ।
धन्यवाद।
अनि यहाँको हिजो आजको व्यस्तता चाहिँ केमा छ?
खासै त्यस्तो छैन, आजकल त्यति व्यस्त छैन। म आजकल
फुर्सदिलो नै हुनुहुन्छ।
फुर्सदिलो भयो, अब हिजोबाट 3 दिन भयो यो गुरुङहरूको लोसार आज हो, नयाँ वर्ष। त्यो नयाँ वर्षको लागि हाम्रो यो चन्दा सङ्कलन गर्ने हुन्छ कि लोसार मनाउनुलाई, त्यसको लागि चाहिँ एकदम देउसी जस्तै हो, 3 दिन भयो त्यसमा लागिरहेको छु गुरुङहरूको समाजमा।
लोक तथा दोहोरी गीत प्रतिष्ठानको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ र अहिले संरक्षक हुनुहुन्छ। लोकगीतलाई संस्थागत गर्नको लागि पहल गरेको व्यक्ति अहिले त्यो क्षेत्रसँग आबद्ध छ कि अलिक त्यसमा अलिकति पातलो भएर हिँडिरहेको छ?
अनि यसो हुन्छ, जीवनका विकासको क्रममा, जीवन जिउने क्रममा जुन किसिमको सक्रियता पहिला हुन्छ त्यो अनुसार सक्रियता अब हुँदैन भने सबै जो पनि सुरुमा जसरी सक्रियता हुन्छ त्यो अनुसारको बिस्तारै बिस्तारै समयले परिस्थितिले उमेरले पनि त्यो त्यति समय दिन सकिन्न।
आजसम्म यहाँले चाहिँ कतिवटा गीत गाउनु भएको छ, त्यसको कुनै लेखाजोखा गर्नुभएको छ?
दोहोरी गीत जुन त्यो बेला हाम्रो एल्बम निकाल्ने चलन थियो पहिला पहिला, अब अहिलेको युट्युबमा यताउता आउने चलन थिएन। एल्बममा अब आफू र साथीहरू सबै गएर कति गीत गायो त्यो लेखाजोखा छैन, तर म आफूले चाहिँ 50 हारिमा एल्बम निकालेको छु र रेडियो नेपालमा आधिकारिक रेडियो नेपालै भयो, रेडियो नेपालमा मैले 60-70 गीत गाएको छु डुएट गरेर। अब एल्बमको त खै त्यो बेला गन्ती भयो, थुप्रै गाइयो, अब कोसँग साथीहरूसँग कति कतिको त भागै बिर्स्यो।
आफूले गाएका गीतहरूमध्ये आफूलाई साह्रै नै मन परेको त्यो आज पनि सम्झिँदा मन फुरुङ्ग भएर आउने
गीतहरू, केही गीतहरू जो अब मैले मन पराउनु भन्दा पनि दर्शकहरूले मलाई मन पराइदिनु भएको छ, जस्तो अब सलल बगी गण्डकी, आजसँगै भोलि त कहाँ कहाँ, यस्तै छ हाम्रो जिन्दगी, फुलिर चाहे कुन फुल फुलेछ बनै बसायो, त्यस्ता गीतहरू चाहिँ दर्शक श्रोताले मन पराइदिनु भएको छ। मैले आफ्नो सिर्जना गरेका मैले बनाएको गीतहरू चाहिँ
यहाँको सिर्जना अथवा यहाँले गाएका गीतहरूले दर्शक तथा श्रोताहरू धेरैलाई आनन्दित बनाएको छ नै, र गीत क्षेत्रमा यहाँ लागेर स्वयं आफूलाई चाहिँ कत्तिको आनन्दित महसुस गर्नुहुन्छ?
आनन्दित किन के मानेको छु भने मान्छेहरूले भन्छन्, मेरो साथीहरूले भन्छन्, अब तपाईँले त्यो गर्नुभयो तर अब आर्थिक रूपमा तपाईँ पहाडी गर्नुभयो भन्छ भन्नुहुन्छ धेरैले, तर म आफूलाई आर्थिक रूपमा पनि पहाडी परेको महसुस गर्दिनँ, किन मलाई जे पुगेको छ भनौँ न मान्छेमा, तर
जीवनमा कहिले काहीँ यो क्षेत्रमा लागेर पछुतो चाहिँ लागेको छैन,
कहिले किन पछुतो, मैले दोहोरी गीत नजानेको भए हुन त यो दोहोरी गीत मैले सिकेर म कहीँ त्यस्तो त्यो साङ्गीतिक माहौलमा सिकेर आएको मान्छे होइन, हो समाजले संस्कारले मलाई यसमा छ, तर दोहोरी गीतमा लागेर मैले यो राष्ट्रले चिनेको छ, जस्तो तपाईँले चिन्नुभयो, तपाईँले मलाई यहाँ आएर बोल्न लगाउनु पनि आफै दोहोरी गीतकै माध्यम थियो, अमर बिरी गुरुको मात्रै भाव भए हुन्थेन, दोहोरी गीतसँग गाँसिया हुनाले मलाई बोलाउनु यही यही खुसी छ, किन सबैले अमर बिरी गुरुङमै एउटा सर्जाको एउटा सके नसके पनि एउटा राष्ट्रको दोहोरी गीतमा लोक संस्कृतिको यसमा चाहिँ उसले चार पनि नचाहे पनि योगदान पुगेका छ।
मेरो अमर बिरै गुरुङ नाम हो, तर धेरैले चाहिँ उच्चारणमा चाहिँ अमर बनाइदिनु भएको छ,
एकदमै
म त्यही अमर भएकै कारणले गर्दा मेरो नाम अब अमर भएको छ, त्यसैमा चाहिँ सबैभन्दा बढी सन्तुष्टि छ,
सन्तुष्ट छु म। तपाईँ म मेरो उमेर अहिले 63 भयो, मैले कहिलेबाट गाउन थालेँ भन्ने विषयमा चाहिँ म आफूलाई हेर्का छैन, त्यो चाहिँ किनभने हाम्रो संस्कार रोधीको संस्कारबाट हो, हाम्रो गुरुङहरूको बाउले आमाले वरिपरिका सबै समितिले गीत गाउँथे, गीत गाएपछि कहिलेदेखि उनीहरूसँग पछि लाएर कहिले गीत छोप्न हिँड्यो कहिले गाइयो त्यो थाहा भएन, तथापि अब यो मिडियामा चाहिँ मैले 40 गाउन थालेँ, अब 39
2039
जब राष्ट्रिय खेलकुद परिषद त्यो बेलाको अञ्चल अञ्चलमा प्रतियोगिताहरू हुन्थ्यो, अञ्चल अञ्चलको कम्पिटिसन हुन्थ्यो, त्यो बेला चाहिँ 39 नगर पञ्चायतको बिचमा र अञ्चल अञ्चल अञ्चलको बिचमा हुन्थ्यो. 39 सालमा नगर पञ्चायतहरूको बिचमा प्रतियोगिता भएको थियो हेटौँडामा. त्यस बेलाका सदस्य सचिव शरचन्द्र शाह, निकै त्यो बेलाको चर्चित व्यक्ति हुन्, उनले रमाइलोको लागि भनौँ एक किसिमबाट अब लोकनृत्य र दोहोरी गीतलाई चाहिँ प्रतियोगितामा राख्ने भन्ने किसिमको अवधारणा राख्नु भएछ. त्यसपछि अब अञ्चल अञ्चलबाट त्यो बेला चाहिँ पञ्चायतबाट नगर पञ्चायतबाट दोहोरी गीत प्रतियोगिता गराउने भन्दाखेरि मैले भरतपुर नगरपालिकाबाट नगर पञ्चायतबाट त्यो बेला चाहिँ पहिलोचोटि
सहभागिता
भए. त्यहीँबाट मेरो मिडियामा यो दोहोरी गीत गाउन थालेँ.
प्रतियोगितामा
तेस्रो पोजिसन भएको थियो. प्रतियोगितामा म पहिलेदेखि पनि हिँड्ने, म खास गरी नारायणी अञ्चलमा फुटबल खेल्थेँ पहिला. मैले 36, 37, 38 3 वर्ष मैले फुटबल खेलेँ. फुटबल खेलिसकेपछि मेरो फुटबलको प्र्याक्टिस मेरो छुट्याएको थियो. त्यसो त्यो बेला खेल्ने साथीहरू जो हामी खेलकुदमा गइरहन्थ्यौँ, त्यो बेला साथी अमर बिरे गुरुङलाई छुटाउनु हुन गएको थियो, कहाँ केमा लाने होला, सहभागी गराउनुपर्छ, रमाइलो मान्छे, अब म रमाइलोमा गणित रहेछु त्यो बेला भनौँ, लानुपर्छ भनेको छ. दोहोरी गीत मैले अलिअलि गाउने भनेपछि फुटबल म उहाँको समावेश हुन नसकेपछि दोहोरी गीतमा लाने भन्ने भयो. यसरी लग्या हो. प्रतियोगितामा हिँडिरहने भएकोले प्रथम द्वितीय तृतीय भन्ने म अब जित्छ हारिन्छ भन्ने कुरो चाहिँ मलाई सामान्य थियो. त्यसैले अब पहिला दोहोरा हुन सकिएन, त्यसै भए पनि पहिलोचोटिको प्रतियोगितामा आएकोमा सन्तुष्टै थिएँ.
जस्तो यहाँको गीत गाउने परम्परा अथवा गीत गाउने यहाँको चाहिँ त्यो आकर्षण भनेको चाहिँ पारिवारिक हिसाबले नै गुरुङ जातिहरूमा चाहिँ जुन रोदी गाउने जुन समाजकै प्रचलन अनुसार चाहिँ यहाँको
संस्कृतिले नै मलाई
यो गीत यो क्षेत्रतर्फ लिएर आयो. तत्कालीन समयमा समाजमा चाहिँ गीत गाउने व्यक्तिहरूलाई त्यति सहर्ष रूपमा स्वीकार गरिँदैन थियो, होइन?
स्वीकार त अब हाम्रो समाजमा स्वीकार थियो, तर त्यसो हुँदाहुँदै पनि हाम्रो समाजमा के भन्ने चलन थियो भने गीत गाउने मान्छेहरू दुःख पाउँछन्, गीत गाउने मान्छेहरू दुःखी हुन्छन् भन्ने चलन थियो.
जस्तो अमर विरय गुरुङ तपाईँ गुरुङ समुदायभित्रको मात्र होइन, अहिले सबै समुदायभित्र पनि एउटा परिचित व्यक्ति हुनुहुन्छ, र सबै समुदायमा परिचित हुनको लागि कस्तो सङ्घर्ष गर्नु पर्यो त्यति बेला चाहिँ?
खास गरी त्यस्तो परिचित हुनकै लागि सङ्घर्ष त्यति गर्न परेन. मैले भने अब हाम्रो संस्कार संस्कृति नै त्यही भएको हुनाले गीत गाउन पनि त्यति सङ्घर्ष गर्नु परेन.
तत्कालीन समयमा यहाँले गीत गाउँदै गर्दा जति बेला गीत गाउन सुरु गर्नुभयो त्यो समयमा जिजिबिसा गीत गाएरै जिजिबिसा गर्न सकिने सम्भावना थियो कि यहाँको जीवन चाहिँ कसरी गयो?
एकदमै थिएन. हाम्रो मैले भने अघि हाम्रो समाज पनि गीत गाउने दुखी हुन्छन् भन्थे, त्यो मैले कसरी मैले आफूले महसुस गरेँ भने, जस्तो हामी गीत गाउन जान्थ्यौँ, रोदी बस्नु गयो, रातभरि गीत गायो, बिहान आयो, बिहान आउनु त अरूको त मेलापातमा गइसकेको हुन्थे, अरूको हलो एकदम एकर जोतिसकेको हुन्थे, बिउ छरेर पनि उम्रिने बेला थियो. हाम्रो चाहिँ के हुन्थ्यो भने हामी गीत गाउने बिहान त निदाउनु पर्यो, विभिन्न किसिम हामी पछि पर्थ्यौँ क्या गीत गाउँदै. अब त्यो बाबुबाजीहरूको सायद त्यही होला, त्यही भएर गाउँले दुःख पाउँछन् है, किनभने यिनीहरूले खेती गर्न गर्दैन बेलामा, यिनीहरूको खेती पनि टिप्दैन बेलामा भन्ने जुन त्यो त्यो एकदमै सत्य. अब फेरि हामीले गीत गाएर त्यो बेला पैसा लिने चलन थिएन, हामी त आफ्नै खर्च गरेर गरेर गीत गाउने. अब हाम्रो पालामा अब अहिले जस्तो एउटा स्टेजमा एउटा गीत गाएको 20-30 हजार दिने 50 हजार दिने चलन थिएन हामीलाई. हामी त हामीले घरका कुखुराहरू बेचेर जान्थ्यौँ. कहिले
तपाईँलाई चाहिँ याद छ जीवनमा गीत गाएर पैसा लिएको कुनै पल पहिलोपटक?
अब त त्यो पनि पल पनि मलाई याद आएन. अब त गाउँ जाँदाखेरि थोर बहुत दिने गर्छन्, अब पैसै हो लिनुपर्छ भनेर लिने पनि गरिन्छ. तर म अहिलेसम्म कुनै पनि अब यो गीत गाउनु थालेकै 35-36 वर्ष भयो, मैले अहिलेसम्म मैले यति लिन्छु यति दिनुपर्छ भनेर कहीँ कोबली पनि छैन. अब संस्थागत गर्नको लागि चाहिँ अब सबै जस्तो 46 सालको जनआन्दोलन भइसकेपछि जुन समाजमा फेरिने जुन विभिन्न किसिमका यसलाई फेर्नुपर्छ, समाजलाई फेर्नुपर्छ, हाम्रो संस्कृतिहरू फेर्नुपर्छ, संस्कारहरू फेरिनुपर्छ, हामी एकजुट हुनुपर्छ भन्ने जुन माहौल आयो नि, त्यो माहौल हुँदा अन्त हामी दोहोरी गीत गाउनेहरू पनि छौँ राष्ट्रमा धेरै नै, अनि हामीले पनि एउटा संस्था जनाउन.
यो चाहिँ कति सालतिर?
यो 55-56 सालतिर यो कुरो भएको हो. 57 सालमा चाहिँ यसको हामीले सङ्गठन गऱ्यौँ. जसलाई लघुवार छेत्री भन्ने एउटा हाम्रो आदरणीय कलाकार हुन्थ्यो, उहाँको मृत्यु भइसकेपछि उहाँको सम्झनामा हामीले दोहोरी गीत प्रतियोगिता गर्ने गर्थ्यौँ नवलपरासी एरियामा ठाउँ ठाउँमा. त्यो काउसतीमा गर्दा गर्दै हामी त्यो साल चाहिँ हामीले अरुण खोलामा गरेका थियौँ. त्यो अरुण खोलामा गर्दाखेरि प्रतियोगितात्मक दोहोरी गीत
राष्ट्रिय लोकतन्त्र दोहोरी गीत प्रतिष्ठानको अभिभावक समेत हुनुहुन्छ, जसलाई संस्थागत गर्ने हिसाबमा पहिलो संस्थापक अध्यक्ष तपाईँ हुनुहुन्छ. यो खासमा गीत गाउनेहरू मान्छे पनि एउटा सङ्घ खोलौँ भन्ने यो भावना चाहिँ कसरी विकास भयो त्यति बेला?
भावना चाहिँ कस्तो विकास हो भने दोहोरी गीत प्रतियोगिताहरू हुन्थ्यो राष्ट्रका ठाउँ ठाउँहरूमा. ठाउँ ठाउँमा भन्दा धेरै टाढाबाट साथीहरू आउँथे, विभिन्न गुनासोहरू गर्थे उनीहरूले. अब आउन पनि भाडा छैन, जान पनि भाडा छैन, अब आइयो रमाइलो लाग्छ साथीहरू भेट्नको लागि, अब यहाँ आएपछि अर्कै माहौल हुन्छ, साथीसँग भेट खुसी लाग्छ, छुट्टीमा लगाएर हुन्छ, फेरि कहिले भेट हुँदैन जस्तो लाग्छ. तर आउन जानकै समस्या हुन्छ हामीलाई, दुःख देखेरै त्यो दुःखबाट पार पार्नको लागि, दुःखमा एकअर्काले कसरी सहयोग गर्न सकिन्छ भन्ने किसिमको मनमा आइसकेको छ यो खर्ताको जन्मबाट।
संस्थागत रूपमा पहिलो अधिवेशन गैंडाकोटमा भएको थियो र तदर्थ समिति पनि नवलप्रासीमा नै बनेको थियो। तदर्थ समिति तत्कालीन समयमा को हुनुहुन्थ्यो?
तदर्थ समितिमा ठ्याक्कै त अब सबैको नाम यतिखेर मेरो लेखेर ल्याएको छ सम्झना, फेरि पनि म अध्यक्ष थिएँ, त्यसपछि दुर्गा रायजी भन्ने उपाध्यक्ष, त्यसपछि प्रजापति पराजुली, पुरुषोत्तम यौपाने, सृजना विरही थापा, रमेश बी चन्द्र शर्मा, नवप्रसिका तेजबहादुर केसी, शिवु गिरी, हरि नेउपाने, त्यस्तै गरी त्यो बेलाका अब अहिलेका समाजसेवी गजेन्द्र
आलेहरू
चाहिँ त्यो बेलाका तदर समितिको सदस्य हुन्थ्यो, केन्द्रीय सदस्य। त्यसै पूर्वतिरका देवी गौतम इलाम।
पहिलो अधिवेशन चाहिँ जनक
तदर समिति त्यहाँ गठन भइसक्यो, त्यसको ठिक एक वर्षमै हामीले अधिवेशन गऱ्यौँ। त्यो अधिवेशन चाहिँ हामीले जनक माविमा 1958 सालमा गऱ्यौँ।
पहिलो अधिवेशन भनेर एउटा नयाँ कार्य समिति गठन गर्नुभयो,
तदर समिति
के राख्नु भएको थियो?
उद्देश्य त त्यही हो, त्यो बेला चाहिँ हामीले लोक थपेका थिएनौँ, राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान गरेका थियौँ, दोहोरी गीत गाउनेहरूको हकीको लागि, यसको प्रचार प्रसारको लागि, यसको सम्बन्धको लागि कसरी के गर्न सकिन्छ, यसले राष्ट्रसँग सम्बन्ध गरेर अथवा विभिन्न संस्थासँग समन्वय गरेर
संस्था र सर्जककै संरक्षण गरियो भने मात्रै सिर्जनाको सधैँ बाँचिरहन्छ भन्ने उद्देश्यका साथ सुरु गर्नुभएको थियो। जुन उद्देश्यले स्थापित गर्नुभएको थियो, अहिलेसम्मको माहौलमा आउँदा चाहिँ त्यति बेलाको र अहिलेकोमा चाहिँ कति भिन्नता पाउनुहुन्छ?
भिन्नता त यसको यो समाजको विकास क्रम यसो हुँदो रहेछ, के छ 35-36 वर्ष पहिला मैले गाएको गीतहरूको त्यस्तै अहिले भाव खोज्नु हुँदो रहेछ, समाजको विकास यस्तो हुँदो रहेछ, त्यस कारण त्यो विकास भएको त राम्रो छ, कहिले कहीँ चाहिँ अलिकति
समाजलाई अपाचे हुने खालको
हुने भयो कि भन्ने किसिम जनगुनासो
परिवारै बसेर हेर्न नमिल्ने सम्मको पनि लोकगीत भइसकेको अवस्था छ,
जनगुनासो आएको छ। अब त्यसलाई अब मनस्थिति मानिसहरूको आफ्नो विवेकको कुरो हुँदो रहेछ, केही कुराहरू चाहिँ अलिक बढ्ता भयो कि समयभन्दा अलिक चाँडै आयो कि भनेको चाहिँ महसुस
हुन्छ। यहाँलाई धेरै धेरै धन्यवाद।
अब राम्रो कामलाई प्रोत्साहित गर्नुहोला, नराम्रो कामलाई सचेत गराउँदै लोक संस्कृतिलाई जीवन्त बनाउनुको लागि यहाँहरूको पनि अहम भूमिका रहिरहनेछ।
हुनुहुन्थ्यो अमर विरही गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा वर्तमान समितिका संरक्षक। लोक तथा दोहोरी गीतको संरक्षणका लागि, लोक गायकहरूको प्रोत्साहनका लागि प्रतिष्ठानको खाँचो छ भनेर अहरात्र खटिनुभएका एक अभिभावक अमर विरही गुरुङ, उहाँसँग गरिएको कुराकानी सँगसँगै आजका लागि म श्रीधर उपाध्याय बिदा हुन्छु। नमस्कार।